नमस्कार, कार्यक्रम बदलिनु नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्दैछौ। दोस्रो चरणको स्थानीय तह चुनाव आउन अब 17 दिन बाँकी छ। प्रदेश नम्बर 3, 4 र 6 गरी 3 प्रदेशमा गएको वैशाख 31 गते नै स्थानीय चुनाव भइसकेको छ भने आउँदो असार 14 गते प्रदेश नम्बर 1, 2, 5 र 7 चुनाव हुँदैछ। सरकारले शुरूमा वैशाख 31 गते एकै चरणमा देशभर चुनाव गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगले पनि सबै तयारी सकेको बेला सरकारले आन्दोलनरत मधेस केन्द्रित दललाई पनि चुनावमा सहभागी गराउने भन्दै 2 चरणमा चुनाव गर्ने निर्णय गर्यो। दोस्रो चरणको चुनाव जेठ 31 गते हुने भनिए पनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले तयारी नपुगेको भनेपछि सरकारले फेरि चुनाव सारेर असार 14 गतेलाई पुर्यायो। त्यही अनुसार अहिले चुनावको तयारी अन्तिम चरणमा पुगेको छ। राज्यपालको माग अनुसार सरकारले गत बिहिबार मात्रै संसदबाट स्थानीय तह निर्वाचन ऐनमा संशोधन गरेको छ। मनोनयन दाखिला गर्ने अन्तिम मितिभन्दा 15 दिन अघि आयोगमा दलहरूले उम्मेद्वारलाई आवश्यक पर्ने आधिकारिक हस्ताक्षर बुझाउनु पर्ने व्यवस्था परिवर्तन गरेर 15 दिन अघि भन्ने शब्द हटाइएको छ। संशोधित ऐन अनुसार आयोगले गत शुक्रबार सूचना निकालेर दलहरूलाई भोलि अर्थात सोमबारसम्ममा उम्मेद्वारलाई टिकट दिने दलको पदाधिकारीको हस्ताक्षर बुझाउन भनेको छ, जसले गर्दा यसअघि हस्ताक्षर बुझाउन छुटेका दलहरूले भोलिसम्ममा हस्ताक्षर बुझाउन सक्नेछन्। राज्यपालले चुनावमा जान संविधान संशोधन र स्थानीय तह थप हुनुपर्ने माग गर्दै आएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले असार 14 गते अघि संविधान संशोधन हुन नसक्ने तर असार 14 गतेपछि संविधान संशोधन गराउने प्रतिबद्धता जनाउनु भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले नै मधेसमा स्थानीय तह थप्ने निर्णय गरेको भए पनि त्यसलाई रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानमन्त्री देउवाले राजपाका अरू माग पूरा गर्ने प्रतिबद्धता दोहोर्याइरहनु भएको छ, तर पनि राजपा भने अझै पनि चुनावमा जान अनिच्छुक देखिएको छ। आजको कार्यक्रममा हामी असार 14 गतेको चुनाव, यसमा राजपाको सहभागिता र स्थानीय तहको चुनावप्रति मधेसी नागरिकको अपेक्षाका बारेमा कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ मधेस मामिलाका जानकार डाक्टर राजेश ऐराज। ऐराजजी, स्वागत छ तपाईँलाई बलदिन्द नेपालमा।
धन्यवाद, नमस्कार।
सन्चै हुनुहुन्छ?
ठिकै छु।
केमा व्यस्त?
खासै केही छैन। यो अहिलेको राजनीतिक अवस्था र त्यसले पार्न सक्ने दुर्गामी प्रभाव, जनताको चाहना लगायतका कुराहरूमा यसो अध्ययन, अनुसन्धान, खोज त्यसमै लागिराखेको छु।
विशेष गरी तपाईँले त मधेसकै क्षेत्रको बारेमा बढी खोज अध्ययन गरिरहनु भएको छ, के छ पछिल्लो तपाईँको अध्ययन खोजको निष्कर्ष?
हेर्नुहोस्, जनता चाहिँ दुविधामा पर्दै गएको छ, किनभने राजपाका एजेन्डा, राजपाको कार्यशैली र राजपाका निर्णयहरू यति चाँडो बदलिँदो रहेछ कि उनका कार्यकर्ता र उनका जनता चाहिँ, उनका मतदाता चाहिँ एउटा धारमा बढ्दा बढ्दै नेतृत्वको धार अर्को भइहाल्दा उनीहरूलाई असजिलो भइराखेको स्थिति छ। फेरि लोकतान्त्रिक पद्धतिमा, गणतान्त्रिक मुलुकमा निर्वाचनमा जान्न, निर्वाचनमा भाग लिन जस्ता कुरा गर्दाखेरि मतदाताहरू कता न कता हतोत्साहित हुने, फेरि जसले निर्वाचनमा भाग लिन्न भन्छ त्यही व्यक्तिले चाहिँ काठमाडौँमा अर्को भनौँ न पहाड के अरे प्रधानमन्त्रीको निर्वाचनमा भाग लिने, यो धेरै खालको कुराहरूले गर्दाखेरि मधेसका सचेत नागरिकहरू, बुद्धिजीवीहरू, मधेसका आम मतदाताहरू पनि कता न कता दुविधामा गइराखेको स्थिति देखियो।
किन हो यो राज्यपालले चुनावमा आउनलाई अनिच्छुक देख्नुको कारण के? मैले अघि नै कार्यक्रमको सुरुमै भने कि आज म त्यो विषय खोतल्छु तपाईँसँगबाट भनेर।
यसका थुप्रै कारणहरू छ। हेर्नुहोस्, यो राजपा त आफूमा 6 मधेस केन्द्रित दल एक ठाउँमा भेला भएर भएको दल न हो, यो दल दर्ता पनि छैन, यिनले निर्वाचनको लागि छाप पनि पाइसकेको अवस्था छैन। त्यति मात्र होइन, यो दलसँग गत वर्ष 2073 साउन 19 गते 3 बुधे सहमति काङ्ग्रेस र एकीकृत माओवादी केन्द्रले गरेको थियो,
प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भएको थियो
हो, त्यतिखेर चाहिँ हामी मधेसका समस्याहरूलाई सुल्झाउँछौँ, जनघनत्वको आधारमा स्थानीय तहको संख्या बढाइदिन्छौँ, मुद्दा फिर्ता लिन्छौँ, घाइतेहरूको उपचार गराइदिन्छौँ, शहीदहरूलाई शहीदहरूको घोषणा गर्छौँ र संविधान संशोधन गरेर मधेसका नागरिकहरूको जुन खालको माग छ त्यो माग हामी पूरा गर्छौँ भनेर प्रतिबद्धताका साथ 2073 साउन 19 गते जुन सम्झौता भएको थियो त्यो सम्झौता अनुसार कुनै काम नभइदिँदा अर्थात भएका कामहरू पूर्ण रूपले नभइदिँदा राजपाको नेतालाई मधेस छिर्न गाह्रो भएकै हो. अहिले पनि सरकारको नेतृत्व परिवर्तन भयो, सरकार त खासै परिवर्तन भएको भन्न मिल्दैन, तर नेतृत्व परिवर्तन हुँदाखेरि पनि तिनै विषयमा सम्झौता गर्नुपर्दा र त्यो सम्झौता पश्चात पनि आफूले खोजेका न्यूनतम कुराहरू पनि समाधान नभइदिँदा उहाँहरूभित्रको आक्रोश बढेर गएको छ.
अब यो चुनावमा दल दर्ता नभएको के कुरा भन्नुभयो, उहाँहरूलाई सजिलै होस् भनेर सरकारले चुनावको मिति सार्दै सार्दै आएको हो नि 14 गतेसम्म. निर्वाचन आयोगले पनि एउटा अप्ठ्यारो थियो होइन, टिकट दिने हस्ताक्षर अधिकारी आधिकारिक पदाधिकारीले बुझाउनु पर्थ्यो, त्यसको हस्ताक्षर बुझाउन 3 दिनको लागि भनेर समय दिएको छ होइन. उनीहरूलाई एउटै दलको पहिला जुन दल थियो जुन चुनाव चिन्ह थियो 6 दल अहिले मिल्नु भएको छ, त्यही मध्येको एउटा कुनै चुनाव चिन्ह लिएर जानुहोस् भनेर भनेको छ होइन. धेरै लचक भएको छ नि होइन, चुनावमै जानको लागि चुनावकै मुद्दालाई केन्द्रित रहेर हामीले हेऱ्यौँ भने त
अझै प्रष्ट भन्दाखेरि राजपाकै अडानका कारणले यो मुलुकमा 2 चरणमा निर्वाचन हुने कुरा भयो. दोस्रो चरणको मिति तोक्दाखेरि पनि हामी तयार छैनौँ भनेर फेरि अर्को मिति तोकियो. अहिले फेरि राजपाले यो मिति पनि भएन अर्को तोक भनेर एक खालको दबाव एक खालको आग्रह गरिराखेको छ.
अब आजका पत्र पत्रिका हेऱ्यौँ भने त अस्वीकार गरेको सरकारले सत्तारूढ पार्टीहरूले भन्ने कुरा पनि छ.
हो, अब सुबलजीलाई हेर्ने दुईटा तरिका भयो. एउटा तरिका के भयो भने जुन पार्टीले मधेससँग पटक पटक सम्झौता गरेर त्यो सम्झौता लागू नगरीकन अगाडि बढिराखेको छ त्यही पार्टीको त्यही व्यक्तिसँग फेरि सहमति गरेर सम्झौता गरेर अगाडि बढ्नु यो राजपाको राजनीतिक भूल हो. दोस्रो कुरा, राजपाले चाहिँ निर्वाचनमा जान्न स्थानीय तहको निर्वाचन भाग लिन्न भन्नु भनेको यो दूरदर्शिताको अभाव देखियो. किनभने निर्वाचन त हुन्छ, निर्वाचन भयो भने स्थानीय तहमा चाहिँ अरू पार्टीहरूले एकाधिकार आफ्नो गर्छ, आफ्नो के अरे उम्मेद्वार उठाउलान्, अरू पार्टीको उम्मेद्वार जित्ला. फेरि स्थानीय तह भनेको त जनताको जनजीवनसँग जुडेको विकास अड्डा नै हो. त्यहाँ चाहिँ न्याय सम्पादनदेखि लिएर कागजात बनाउनेदेखि लिएर जन्म दर्ता मृत्यु दर्ता लगायतका कुराहरू, त्यो घर आँगनका आवश्यकताहरू, हरेक कुराहरू, अर्थात् नागरिकको घर घरमा सरकार पुर्याउने एउटा व्यवस्थित निकाय नै गाउँपालिका र नगरपालिका हो. त्यो निकायमा पनि आफ्नो उम्मेद्वारलाई आफ्नो दलका नेताहरूलाई अवसर नदिनु, जनतालाई मतदानको अवसरबाट वञ्चित गराउनु यो गैर राजनीतिक चरित्र भयो. त्यति मात्र होइन, निर्वाचनमा भाग लिन्न भन्नुसम्म चाहिँ ठिक थियो, निर्वाचनै हुन दिन्नौ भन्नु यो कता न कता राजनीतिक अराजक शब्द हो. यस्तो शब्दहरू उहाँहरू जतिको पाको नेताहरू, एउटा राजनीतिक पृष्ठभूमि बोकेका नेताहरू यस्ता शब्दहरू प्रयोग गरिदिनु हुँदैन. आफू जानु नजानु उहाँको स्वेच्छा हुनसक्छ, एउटा दलको स्वेच्छा हुनसक्छ. यसअघि पनि वैद्यजी जानु भएन, त्यसअघि पनि अरू थुप्रै दल निर्वाचन अब दर्ता सत्र निर्वाचन भाग लिँदैन, तर म निर्वाचनै हुन दिन्न. यो चाहिँ अलिकति यो राजनीतिक शब्दहरू चरित्रहरू देखियो, त्यसमा उहाँहरू सुधार गर्नुहुनेछ. अहिलेको अवस्थामा उहाँहरू चाहिँ खाली हात मधेसमा जानुपर्ने स्थिति देखियो र खाली हात मधेसमा जाँदाखेरि खाली हात नै फर्किन पर्ला कि भनेर भय उहाँहरूमा सीमित छ.
खाली हातै फर्किनु पर्ला भनेको चुनावमा आफ्नो पक्षमा जनमत नआउने आशंका
प्रष्ट देखियो नि. अब तपाईँको 64 सालमा उहाँहरू जुन खालको कमिटमेन्ट गर्नुभएको थियो मधेसको नागरिकहरूलाई कि हामी यो विषयमा यो शीर्षकमा यसरी काम गर्छौँ, 70 सम्म उहाँहरू नेपाल सरकारको प्रधानमन्त्री बाहेक अधिकांश मन्त्रालय सम्हाल्नुभयो, तर त्यो विषयमा खासै न्याय सम्पादन हुन सकेन. मधेसी मूलकै मान्छेहरूले पनि ठाउँ पाउन सकेन र उनले आफूले बोलेका कुरा पनि लागू हुन सकेन, गराउनु भएन, अनिच्छुक देखिनुभयो. र त्यस सँगसँगै उहाँले चाहिँ परिवार जात र आफ्नो पेरिफेरीभन्दा माथि उठ्न नसकेको कारणले 70 सालमा उहाँहरूले ठूलो पराजयको मुख बेहोर्नु पर्यो, अर्थात् दलकै अध्यक्षहरू पनि पराजित भएर काठमाडौँ फर्किनु पर्यो. त्यो संकेत त के हो भने मधेसका नागरिकहरू त सचेत छन्, दिनानुदिन नेपाली सञ्चार माध्यमसँग जुडेको छ, सामाजिक सञ्जालसँग जुडेको छ, एकअर्काको संवादहरू बुझिराखेको छ, नेताले चाहिँ अर्कालाई गर्न नसक्ने र आफूले मात्र गर्न मिल्ने खालको कामहरू पनि बुझिराखेको छ. यी कुराले जनता सचेत हुँदै गएको छ भने अब यसरी खाली हात जाँदाखेरि तपाईँले चाहिँ पटक पटक सम्झौता गरेर सरकारमा जानुभयो, हामीले के पायौँ भन्ने प्रश्नहरू मधेसमा यत्रतत्र छ. तपाईँको 64 पछि पनि हेर्नुभयो भने दर्जनौ सम्झौताहरू भएको छ, सरकारसँग पनि भएको छ, दल र दल बीचको पनि भएको छ, तर सबै सम्झौताको क्रक्स के देखियो भने सत्तामा कसरी प्रवेश गर्ने, अर्थात् उहाँहरूको राजनीतिको केन्द्र भनेको सत्ता हुने हो, जनता चाहिँ टुलको रूपमा प्रयोग भयो. बेला बेलामा मधेसमा उत्तेजना खालको कुराहरू ल्याउने, मधेसका सेन्टिमेन्टल पोलिटिक्समा चाहिँ बल पुर्याउने र फेरि सत्तासँग आएर सम्झौता गर्ने। त्यो सम्झौता किन गरियो त्यो पनि नभन्ने, त्यो सम्झौता पश्चात के हुन्छ त्यो पनि नभन्ने, मधेसमा छ छ महिना नाकाबन्दी गरिदिने, फर्केर आउँदाखेरि सिधै नाकाबन्दी फिर्ता लिइदिने। त्यो किन गर्यो नाकाबन्दी त्यो पनि नभन्ने, किन फिर्ता लियो त्यो पनि नभन्ने, र नाकाबन्दीको अवधिभरि जसरी उहाँहरू भन्नुभएको थियो बिजुली नतिर, राज्यलाई कुनै खालको कर नतिर, राज्यलाई यो सुविधा नदेऊ भन्नुभएको थियो, त्यो जनताले केही हदसम्म पालेको पालन पनि गरेको थियो। तर उहाँहरू जब आन्दोलन फिर्ता लिनुभयो त्यसपछि ती कर नतिरेकाहरूलाई डबल दस्तुर तिरेर
तिर्नु
पर्यो, त्यतिखेर उहाँहरू चुप ल्याएर बसिदिनु भयो। मधेसमा चाहिँ निर्वाचन आयोगमा आफ्नो मतदाता परिचय पत्र नबनाऊ भनेर हजारौँ युवाहरूले रोक्नुभयो अनि आफूहरूबाट दल दर्ता गरिदिनु भयो। हामीले संविधान मन पर्दैन भन्नुभयो तर संविधानका हरेक प्रक्रियाहरूमा भाग लिनुभयो। यो संविधानै ठिक छैन, यो मुलुकै ठिक छैन, यो व्यवस्थै ठिक छैन भन्नेहरू संविधान सभाका विभिन्न समितिमा विभिन्न साधन स्रोतहरूको उपयोग गरिबस्यो। अस्ति पनि निर्वाचन हुँदैन, हामी कुनै पनि खालको निर्वाचन भाग लिँदैनौँ, हाम्रो कुरा लागू नहुनुहुन्छ भन्नेहरू मधेसमा चाहिँ मधेसी मूलको स्थानीय उम्मेद्वारलाई मत नदेऊ भन्ने, आफू चाहिँ पहाडी मूलको उम्मेद्वारलाई मत दिएर प्रधानमन्त्री जिताउने, अर्थात् के हो भने उहाँहरूको धार धारणा र धरातल तिनटै कुरा प्रष्ट भएन। कुनै एउटा धारमा भइदियो हुन्थ्यो कि निर्वाचनमा जाने हो भने उहाँहरू पनि प्रधानमन्त्रीजीलाई निर्वाचन दिएमा मत खसाल्ने, आम नागरिकले स्थानीय नागरिकले पनि आफ्नो प्रतिनिधिमा मत खसाल्ने, नजाने हो भने कतै पनि नजाने, केही न केही धार त हुनु पर्यो, त्यो प्रष्टिएन उहाँहरूको।
अब उहाँहरूको माग अनुसार चाहिँ संविधान संशोधन मुख्य अडानका रूपमा उहाँहरूले लिइरहनु भएको छ र अब अस्ति देउवालाई समर्थन गर्ने बेलामा पनि उहाँहरूलाई राम्रोसँग थाहा थियो कि संविधान संशोधन अहिलेकै समीकरणमा असार 14 गते अघि पारित हुँदैन भन्ने कुरा, त्यो हुँदाहुँदै पनि उहाँहरूले समर्थन गर्नुभयो।
त्यही त मैले अघि पनि यहाँलाई आग्रह गरेछु भोलजी, उहाँहरू असाध्यै दुविधामा हुनुहुन्छ। उहाँहरूलाई चाहिँ किन गरिराख्नु भएको छ, कसैको दबाब छ कि वा कुनै खालको उहाँहरूको बाध्यता छ कि, त्यो चाहिँ जनताले थाहा पाएको छैन। जस्तै राजापा गठन हुँदाखेरि उहाँहरूले तिनवटा काम गर्नु पर्थ्यो, एउटा चाहिँ 63 लिएर 73 उहाँहरूले मधेसका निमित्त के गर्नुभयो त, कार्यपालिकामा के गर्नुभयो, न्यायपालिकामा के गर्नुभयो, पत्रकारिता क्षेत्रमा के गर्नुभयो र आम नागरिकको जनजीवनमा मधेस केन्द्रित दल सत्तामा गएका कारणले भएको रूपान्तरणहरू के थिए त्यो प्रस्ताउन सक्नु पर्थ्यो, त्यो गर्नु भएन। अर्को चाहिँ राजापा गठन भइसके पश्चात उहाँहरूले मधेसलाई कस्तो हेर्न खोज्नु भएको छ, मधेसमा कस्तो खालको विकास जानुभएको छ, सिँचाइको अवस्था के होला, नागरिकको जनजीवनमा के होला, प्रति व्यक्ति आयमा कसरी बढ्ला के बढ्ला, त्यो केही पनि कुराहरू बाहिर ल्याउन सक्नु भएन। अर्थात् पूर्व गल्ती पनि स्वीकार्नु भएन, पूर्व कार्य पनि सार्वजनिक गर्नु भएन, नवीन योजना पनि ल्याउनु भएन र मधेसकी कित्ताबाट मन्त्री भएका मधेसका विरुद्धमा काम गरेकाहरूलाई पनि दण्डित गर्ने काम भएन। अर्थात् यो के भयो भने तपाईँ के का लागि राजनीति गर्दै हुनुहुन्छ त्यही प्रष्ट भएन।
उहाँहरू प्रष्टै हुनुहुन्न, चुनावमा जानी नजानी अहिलेसम्म हामी कुरा गरिरहँदासम्म पनि अन्यलै छ, उहाँहरूले नजानी अडानमै राखिरहनु भएको छ। तर सँगैको उपेन्द्र यादवको संघीय समाजवादी फोरम र विजय कुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम, त्यो दुईवटा दल कार्यक्षेत्र कुनै दिन एउटै थियो, मुद्दाहरू मिल्दाजुल्दा छन्। त्यो स्थितिमा विजय कुमार गच्छदार र उपेन्द्र यादव चुनावमा जाने र अब राष्ट्रिय जनता पार्टीमा जति पनि नेताहरू हुनुहुन्छ उहाँहरू चुनावमा नजाने स्थिति देखिएको छ अहिले हामीले कुरा गरिरहँदा, यो हुँदा उहाँहरूलाई घाटा के नाफा के?
हेर्नुहोस्, मलाई के लाग्छ भने राजपा भनेको एउटा डेमोक्रेटिक फोर्स हो र डेमोक्रेटिक फोर्स चाहिँ चुनावमा गएन भने मधेसमा रहेका डेमोक्रेटिक मतदाताहरू चाहिँ काङ्ग्रेसलाई मत दिने सम्भावना बढ्छ। मधेसमा कोर मधेसमा एमालेको पहुँच त्यति नदेखिएको, अहिले चाहिँ फरक मत भएको कारणले एमाले प्रतिस्पर्धामा छैन कि भन्ने भान देखिन्छ र त्यो अवस्थामा चाहिँ मधेसका अत्यधिक मतहरू काङ्ग्रेसको पोल्टामा जाने भयो, त्यो हुँदा पनि राज्यपाललाई घाटा छ। त्यही भएर अर्को घाटा के छ भने स्थानीय तहमा उहाँको उम्मेद्वार भएन, उहाँको संरचना भएन, उहाँका कार्यकर्ताहरू सक्रिय भएन, अरू खालको क्याडरहरूले काम पाउन सकेन भने भोलिको प्रदेशको चुनावमा त्यसपछिको केन्द्रको चुनावमा उहाँको खुट्टा टिकाउने ठाउँ चाहिँ हुँदैन। तेस्रो र महत्त्वपूर्ण घाटा के हो भने गाउँपालिका र नगरपालिकामा यति धेरै अधिकार र यति धेरै बजेट गएको छ कि त्यो बजेटको सदुपयोग गरेर जुनसुकै दलको प्रमुख भए पनि त्यसले आफ्नो दलको प्रभाव बहुत चाँडै पार्न सक्छ। अर्थात् त्यो बजेटले गर्दा पनि र त्यहाँको भएको अधिकारका कारणले गर्दाखेरि पनि यदि अरू दलको प्रतिनिधिहरू त्यहाँ आइपुग्यो भने मधेसी दलको त्यो ग्राफ, त्यो आधार त्यो भूमि
काम गरेको आधारमा होइन कामको नतिजा हेरेर
त्यो घुम्न सक्ने स्थितिहरू देखिन्छ। त्यही भएर उहाँहरू चाहिँ अझै पनि सरकारले अधिकार दियो दिएन भन्ने कुराहरू प्रष्ट रूपमा राखेर जान सक्नु पर्थ्यो। उहाँहरूले मधेसको नाममा एउटा श्वेत पत्र जारी गर्नु पर्थ्यो कि हाम्रो यो बाध्यता छ, हामी यस कारणले तिनै व्यक्तिलाई के अरे फेरि समर्थन गर्दैछौँ, अथवा हामीले यो खालको आश गरेको छौँ, यो खालको विश्वास गरेको छौँ भने केही न केही आउनु पर्थ्यो कि। तर के भइदियो भने उहाँहरू निधिपतिभन्दा पनि प्रतिनिधिभन्दा पनि निधिपतिको भूमिकामा आउनुभयो। मधेसका राज्यपालका नेताहरूलाई के खालको एउटा अहम भइराखेको छ भने मैले राति हेरेको सपना पनि मधेसले सपना हेरेको छ, मैले बुझेका मैले सुनेका मैले जानेका कुराहरू सिङ्गो मधेसको सपना हो, मै मधेस हो भन्ने खालको एक खालको जुन अहम आइराखेको छ त्यो राजनीतिक रूपमा ठिक होइन।
यो अहम उहाँहरूमा छ भन्नुभयो, नागरिकमा के छ? तपाईँ त मधेस क्षेत्रकै प्रतिनिधित्व गर्नुहुन्छ, मधेसी नै हो
होइन,
बारम्बार काठमाडौँमा बसे पनि बारम्बार मधेसका भूभागहरूमा गइरहनुहुन्छ, त्यहाँका स्थानीय बासिन्दाहरूको धारणा के छ?
हेर्नुहोस्, आम नागरिकले खोजेको शान्ति सुव्यवस्था विकास र स्थिरता हो, र निर्वाचनमा कोही पनि अछुतो बस्दैन। राजपा गयो भने राजपाको पनि एउटा पक्ष बन्ला, राजपा गएन भने ती मतदाताहरू बाँडिन्छन् होइन, अत्यधिक काङ्ग्रेसतिर जाला, थोर बहुत माओवादीतिर जाला, वा मधेसीकै कितामा बसेका रिजिड भएका मतदाताहरू मधेसकै नाउँमा उपेन्द्री वा विजय गजाकतिर जाला, अर्थात् मतदाताहरू रुकेर बसिराख्दैन, कार्यकर्ताहरू पनि रुकेर बसिराख्दैन। यदि उहाँहरूले छिटोभन्दा छिटो निर्वाचनमा जाने निर्णय गर्नु भएन भने उहाँको दलमा आबद्ध अधिकांश क्याडरहरू चाहिँ निर्वाचनमा जाने दलसँग नजिक हुन्छ, त्यो दल प्रवेश गरेर भए पनि निर्वाचनमा भाग लिन्छ, किनभने गाउँमा निर्वाचन त 20 वर्षपछि आइराखेको छ नि, मान्छेमा एक खालको उत्साह छ, ऊर्जा छ, र मान्छेलाई के थाहा छ भने यो निर्वाचनमा हाम्रो पार्टी हाम्रो प्रतिनिधिहरू आयो भने मेरो जन्म दर्तादेखि लिएर मृत्यु दर्तासम्म काम हुने थलो हो, यहाँ चाहिँ पकड चाहिन्छ है भने त्यो खालको एउटा उत्साह मधेसमा देखिएको छ। अर्को कुरा के छ भने राजपाको नेताहरूले यसअघि पनि नागरिकसँग कमिटमेन्ट गर्ने र त्यो अनुसारको क्षतिपूर्ति नबेहोर दिने बानी भएकोले चाहिँ यो नेताले के भन्छ के भन्छ भन्ने खालको सन्देश मधेसमा गइराखेको छ।
त्यो हुँदाखेरि त उहाँहरूलाई त अप्ठ्यारो रहेछ नि त, अहिले तपाईँको कुरा सुन्दाखेरि त
देखियो नि, अब जब 6-6 महिनासम्म आह्वान गरेर मधेस बन्द गराइयो, तिनका करको व्यवस्थापन के भयो, तिनका बैङ्कका लोन लिएका थिए त्यो के भए, कस थुप्रै मान्छेका पसलमा खाद्यको औषधिको खाद्यान्नको डेट एक्सपायरहरू भयो, तिनका क्षतिपूर्तिका लागि के भए, यस्ता हजारौँ सवालहरू राजपाको गिर्दो बसिराखेको छ। मधेसमा 10 वर्षमा एउटा पनि इन्डस्ट्री खुल्न सकेन, आफै त बन्द भयो तर खुल्न सकेन, विदेशिनु आफैमा लाजमर्दो कुरा हो, युवाहरू विदेशिनु भनेको, विदेशिएका युवाहरूले ल्याएको पैसाको पनि सदुपयोग कहाँ गर्ने, त्यतिसम्मको व्यवस्थापन मधेसमा भएन। त्यही भएर राजपाका नेताहरूले मधेसमा कृषिका सवालमा, शिक्षाका सवालमा, मधेसका युवाका सवालमा, रोजगारीका सवालमा, मधेसमा लगानीका सवालमा, उद्योगका सवालमा, कल कारखानाको सवालमा मौन बसेर यो अधिकार अधिकार अधिकारको कुरा गर्दाखेरि, र त्यो अधिकारभित्र पनि आफ्नो मात्र अधिकार, जस्तै सीमा क्षेत्र बढाइदेऊ, जनघन के अरे गाउँपालिकाको सङ्ख्या बढाइदेऊ, सीमाङ्कन गरिदेऊ, प्रतिनिधि के अरे जनघनत्वको आधारमा प्रतिनिधिको सङ्ख्या बढाइदेऊ, यी कुराहरू भनेका नेता केन्द्रित अधिकारका कुराहरू हो।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी असार 14 गते हुने चुनावमा मधेसी दलको सहभागिता र चुनावप्रति मधेसी नागरिकको अपेक्षाका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ मधेस मामिलाका जानकार डाक्टर राजेश अहिराज, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी असार 14 गते हुने चुनावमा मधेसी दलको सहभागिता र चुनावप्रति मधेसी नागरिकको अपेक्षाका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसित हुनुहुन्छ मधेस मामिलाका जानकार डाक्टर राजेश ऐराज। ऐराजजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई। अघि अलिअलि तपाईँसँगको कुराकानीमा म के निष्कर्षमा पुगेँ भने, राष्ट्रिय जनता पार्टी राजापालाई मधेसमा अब असार 14 गते हुने चुनावमा जानको लागि उसको फेस सेभिङ गर्नु छ, आफूलाई बचाउनु छ। सरकारले के गरिदियो भने उसको फेस सेभिङ हुन्छ र ऊ चुनावमा जान्छ?
अब पहिलो कुरा त के छ भने, राज्यपालले स्थानीय तहको संख्या बढाइदेऊ, जनसङ्ख्याको आधारमा स्थानीय तह निर्धारण गर भन्दैछ। यही कुरालाई अर्को भाषामा एड्रेस गर्न सकिन्छ कि जनसङ्ख्याको आधारमा बजेट वितरण गरिदिने,
स्थानीय तह त थप्ने कुरा सर्वोच्चले अङ्कुश लगाइसक्यो। एकचोटि त बढाएको हो नि त, हामी 19-44 पुग्यौँ, 25 थपेको हो।
अब सर्वोच्चले रोकिदिएको खण्डमा अब सर्वोच्चसँग पिठी चोरी गर्नुभन्दा त्यसको अर्को बाटो के रहेछ भने, सरकारले जनसङ्ख्याको आधारमा बजेटको निर्धारण गरिदिनु हो भने त्यसले खासै असर किन गर्दैन भने, त्यो बजेट जहाँ गए पनि नेपालभित्रै जाने हो। जुनसुकै नागरिकले त्यो बजेटको सदुपयोग गरे पनि नेपालीले नै गर्ने हो। त्यही भएर सरकारको छाती अलि उदार भएर ल हामी जनसङ्ख्याको आधारमा बजेट दिन्छौँ भन्ने बित्तिकै यो स्थानीय तहको संख्या बढाओ भन्ने च्याप्टर क्लोज हुन्छ।
अब यही कुरालाई मैले तपाईँलाई अलिकति काट्न खोजेँ, रकम जनतालाई चाहिएको कि जनताको सुविधाको लागि चाहिएको?
होइन, सुविधाको लागि हो।
सुविधाको कुरा गऱ्यौँ भने बाटोको कुरा आउँछ। तराईमा बाटो बनाउन महँगो छ कि हिमाल पहाडमा बाटो बनाउन महँगो छ?
तराईमा बाटो बनाउन सहज छ तर चाहिँ श्रमिक पाउँदैन। तराईमा बाटो बनाउन सहज छ तर ढुङ्गा बालुवा पाउँदैन, सिमेन्टी पाउँछ। पहाडतिर बाटो बनाउन कठिन छ तर ढुङ्गा निशुल्क छ, बालुवा निशुल्क छ, सिमेन्टी महँगो छ, लेबर सस्तो छ। यी सबै कुराको सस्तो र महँगो हुन्छ। अर्को कुरा के छ भने, जुन ठाउँ अलि बढी रिसाएको छ त्यो ठाउँलाई अलि बढी केयर गरेर समेट्नुपर्छ, किनभने मधेसमा त स्वतन्त्रताको आन्दोलन सुरु भइराखेको छ। अब हामीले बराबर बराबरको कुरा गर्न थाल्यौँ अथवा कोही मान्छे रिसाएको छ त्यसलाई चाहिँ हामीले होइन हुँदैन भन्न थाल्यौँ भने रिसाएका मान्छे बढी बिच्किन्छ। त्यही भएर यदि तपाईँको एक मुठी चामल बढी नै मधेसमा गयो भने त्यसले चाहिँ अनर्थ मान्नुपर्ने स्थिति छैन, किनभने त्यो नेपालीहरू नै हुन्।
मैले अनर्थ रूपमा भनेको होइन कि कसरी न्यायसङ्गत हुन्छ भन्ने कुरामा मात्रै कुरा गरेको।
एकपटकको लागि त्यो गरेर भोलि आवश्यकताको आधारमा त सरकारले त बजेट दिन मिल्छ, रकमान्तरण गर्न मिल्छ, विशेष परियोजना लागू गर्न मिल्छ, विदेशीहरूसँग आग्रह गरेर एनजिओआईएनजिओलाई रिक्वेस्ट गरेर नयाँ काम गरिदिन मिल्छ। मधेसमा विकास गर्नु भनेको पहाडमा नगर्नु त हुँदै होइन नि, दुवैतिर हुनुपर्छ होइन। तर चाहिँ त्यो जनसङ्ख्याको आधारमा बजेट निर्धारण गर्ने बित्तिकै राज्यपालको ठुलो जुन समस्या छ त्यो समाधान हुन्छ। अर्को उहाँहरूले भन्दैछ आयोग बनाइदेऊ, चाहे सीमाङ्कनका लागि चाहे भाषाका लागि। त्यो आयोगको लागि त संविधान संशोधनै कुर्नु परेन, त्यसको लागि त संविधान संशोधन नकुरे पनि भयो नि।
तर आयोग बनाएर जाने भन्ने पनि सहमति भएको नजिक पुगेको थियो, तर राजापाकै नेताहरूले चाहिँ नमानेपछि आयोग नबनेको भन्ने कुराहरू चाहिँ
कुनै कालखण्डमा थियो। तर
वैशाखतिरको पत्र पत्रिका वैशाखतिरको उहाँहरूको वार्ताको कुरा सुन्यौँ भने चाहिँ
संविधान संशोधनमा उहाँहरूले उठाउनु भएको कुरा हेर्नुभयो भने अधिकांश ठाउँमा आयोग बनाइदेऊ भनेको छ, त्यो बनाउन सकियो। अर्को क्षतिपूर्ति दिने कुराहरू, घाइतेको उपचार गराउने कुराहरू, यो मानवीय कुरा हो। यो हिमाल पहाड मधेस जहाँ भए पनि राज्यले गर्नुपर्छ। अर्को चाहिँ शहीद घोषणा गर्ने कुराहरूमा चाहिँ त्यति सानो चित्त बनाएर सरकार बसिराख्ने जरुरी छैन। सबै नेपाली हुन्, नेपालीलाई सम्मान गर्न, नेपालीलाई के अरे सहजता प्रदान गर्न सरकार चाहिँ उदार हुनुपर्छ। त्यही भएर थुप्रै कुराहरू छन् जुन मन्त्री परिषदले आजको आज र भोलिको भोलि गर्न सक्छ। त्यो नगर्नुको पछाडिको नियत के छ त्यो हामीले खोज्नुपर्छ। त्यो के हो भने, राजपा निर्वाचनमा गयो भने काङ्ग्रेसको मत कट्छ, त्यही भएर काङ्ग्रेसले यो किन रुचाउँछ आफ्नो मत काट्ने गरी राजपाले ल्याउने। यदि राजपा निर्वाचनमा गएन भने, विभिन्न खालको आक्रोश पोखेर काठमाडौँ बस्यो अथवा निर्वाचनमा भाग लिएन भने, त्यसमध्येका अधिकांश प्रजातान्त्रिक मतहरू काङ्ग्रेसभित्र आउँछ, काङ्ग्रेस एक नम्बर पार्टी बन्ला, त्यसपछि जे दिनुपर्छ वा जे दिनु पर्दैन काङ्ग्रेसले निर्धारण गर्ला। राजपाको भूमिकै साङ्ग्रदै सिद्ध्याउने स्थिति हुन्छ, जस्तै यसअघिको निर्वाचनमा हाम्रो वैद्यजीको स्थिति भएको थियो। त्यो हिसाबमै राजपाले लाने हो कि भनेर पनि काङ्ग्रेसको चाहना हुन सक्छ।
तर यो कुरा त अब तपाईँले बुझ्नु भएको छ भने राजपाकै नेताहरूले पनि त बुझ्नु भएको होला नि, होइन?
बुझ्नु र व्यवहारमा लागू गर्नु धेरै फरक हुन्छ, किनभने धेरै खालको बाध्यताहरू उहाँसँग होला, धेरै खालको दबाब उहाँसँग होला। मसँग त कुनै दबाब छैन, कुनै आग्रह छैन, कुनै पूर्वाग्रह छैन, तर उहाँसँग हुन सक्छ त्यो कुराहरू। मैले त्यही भएर यहाँलाई अघि पनि आग्रह गरेँ कि यो सरकारले हामीलाई यो कुरा हुन दिएन, यो संसदले हामीलाई यो कुरा हुन दिएन, त्यही भएर यी कुराहरू श्वेतपत्र जारी गरेर मधेस जानुभयो भने उहाँले सोचेको भन्दा धेरै मत पाउनुहुन्छ। तर मधेस जानुभन्दा अगाडि काठमाडौँसँगको कनेक्सन केही दिनको लागि अफ गर्नु पऱ्यो। अर्थात एकातिर चाहिँ घर परिवारको मान्छेले संविधान सभाको अन्तिम दिनसम्मको तलब भत्ता खाने, संविधान सभाको सेतो स्कर्पियो जोडिराख्ने, उतातिर चाहिँ मधेसमा आन्दोलन भइराखोस् भन्ने चाहना राख्ने, यो दुईटै खालको गेम एकैजनाले खेल्छ।
घर परिवारकै भन्नाले के संकेत गर्नुभयो तपाईँले?
देखियो जसको जसलाई एउटा सिट समानुपातिक पायो उसले श्रीमतीलाई पठायो, दुईटा पायो आफ्नो आफन्तलाई पठायो, भनेपछि परिवारभन्दा माथि राजनीति ल्याउन सकेन, त्यो उधार हुन सकेन। जो मान्छेले जनताको मत घरभित्र आएको छ ऊ मान्छेले आज मधेसमा क्रान्ति गर्दैछु भन्नु हिँड्नु यो लोकलाजको विषय पनि हो, किनभने उहाँ नेताजी चाहिँ बाठो बाँकी सबैजना लाटो त होइन नि, सबैले सबैलाई हेर्दैछ।
यो कुरा मधेसी नागरिकले बुझेका छन् कि छैनन्?
त्यो बुझेर होला आज दलहरू जुन एकत्रित भए, छवटा दल एक ठाउँमा आए, त्यो रहरले होइन, जनताकै बाध्यताले हो, जनताकै सवाल जवाफले हो, जनताकै दबावले हो। उहाँहरूले जनतामा छुट्टा छुट्टै जाँदा यति कठिन भएको थियो कि अब होइन हामी सप्रिन्छौँ, अब मधेसको लागि काम गर्छौँ, पुराना गल्तीहरू छोडौँ, नयाँहरूबाट के गर्न सकिन्छ भनेर आश्वस्त पार्दै अहिले अध्यक्षहरूको एकीकरण भएको, तर बाँकी त सब बाँकी नै छ, अध्यक्ष बाहेक सबै पद बाँकी नै छ गर्नुपर्ने
भनेको तल वडा स्तरमा गाउँ स्तरमा त उहाँहरू एकीकरण हुन बाँकी नै छ,
केन्द्र स्तरमै बाँकी छ, अध्यक्ष बाहेक कुनै पनि पद मिलेको छैन।
भनेपछि अब चुनावको लागि चुनावमा गइहाल्यो भने त गाउँ स्तर, वडा स्तर, नगर स्तरबाट पनि त एकीकरण हुनु पर्यो
बाँकी छ। त्यही भएर मलाई के लाग्छ भने उहाँहरू निर्वाचनमा जानुभयो भने सङ्गठन जोगिन्छ, आन्दोलनमा जानुभयो भने मुद्दा जोगिन्छ, र उहाँहरूले चाहिँ दुईटामा कुन रोज्ने हो भन्ने कुरा पनि हो। फेरि आन्दोलनको माहौल किन पनि छैन भने अब खेतीपातीको समय भयो, त्यसपछि पर्व त्यौहारको समय हुन्छ, त्यसपछि संसदीय निर्वाचनका समय आउला, यो बिचमा आन्दोलनको माहौल मधेसमा हुँदैन। त्यही भएर उहाँहरूको बुद्धिमत्ता भनेको सरकारले गरेका कुराहरूलाई सार्वजनिक गर्दै मधेसको बिचमा जानु, आफ्नो जनताको बिचमा जानु, निर्वाचनमा भाग लिनु, अत्यधिक मत ल्याउनु र त्यो मतलाई सञ्चित गरेर पुनः अधिकारका लागि आफ्नो सङ्घर्षहरू अगाडि बढाउनु,
देश र मधेसी जनताको हितको लागि पनि यही कुरा नै सही बाटो हो।
देश रहे मधेस रहने हो, त्यो कुरा सबैले प्रश्न हुनुपर्छ, र त्यही भएर देशलाई नै पहिलो प्राथमिकतामा राख्ने हो भने निर्वाचन चाहिन्छ, शान्ति चाहिन्छ, विकास चाहिन्छ, र मुलुक विकसित भयो भने यो पहाडी मधेसी दलित जनजाति महिला धर्म वर्ग लिङ्गका कुराहरू स्वतः सिद्धिएर जान्छ। यो विकास भइराखेको छैन जसले गर्दा जनतामा असन्तुष्टि छ, बेरोजगारी छ, र विकास नहुनुको कारण के हो भने शान्ति भएको छैन, शान्ति हुन नसकेको कारण के हो भने राजनीतिक स्थायित्व छैन, राजनीतिक स्थायित्व हुन सकेको कारण के हो भने नेताहरू प्रष्ट छैन, धार प्रष्ट छैन, उहाँहरूको स्ट्रक्चरल डिस्क्रिमिनेसन र फङ्सनल बायसनेसले मधेस र पहाडको बिचको दूरी बढाइराखेको छ।
यो त राजपाको कुरा भयो, सँगसँगै हामीले अब मधेस केन्द्रितै भएर जन्मिएका दुईटा दलको पनि कुरा छोड्नु हुँदैन, विजय कुमार गच्छदार र उपेन्द्र यादव नेतृत्वका दलहरू। उहाँहरू चाहिँ सुरुमा निर्वाचनप्रति अनिच्छुक हुनुहुन्थ्यो, वैशाख 31 गतेको चुनावमा पनि भाग लिनुभयो र अबको चुनावको लागि पनि उहाँहरूले तयारी चाहिँ तीव्र पारिरहनु भएको छ।
हो, उहाँहरू मधेस गएर फर्किसकेपछि उहाँहरूले के बुझ्नुभयो भने निर्वाचनमा हामीले भाग लिएनौँ भने हाम्रो गाउँथलोमा अर्को अर्को दलको मान्छे गाउँपालिका प्रमुख होला, अर्को दलको मान्छे चाहिँ नगरपालिका प्रमुख होला, भोलि हामीलाई काम गर्न गाह्रो हुन्छ, त्यो बजेटहरूलाई सदुपयोग गर्न गाह्रो होला, हामीले सोचेको जस्तो सोचेको ठाउँमा सोचेको शीर्षकमा विकास गराउन सकिँदैन, र यो विकासै अड्डा हो, विकाससँग सम्बन्धित अर्धन्यायिक निकाय जस्तो, यसले चाहिँ मान्छेको जन्मदेखि मृत्युसम्मको काम गर्छ, त्यही भएर यो हाम्रो लागि अवसर हो, चुनौती होइन, त्यही भएर हामीसँग भागै लिनुपर्छ भनेर उहाँहरू सोचेरै भाग लिनुभयो एउटा कुरा। अर्को कुरा उहाँहरूको धारणा के हुनसक्छ भने स्थानीय तहको निर्वाचन र संविधान संशोधन फरक फरक विषय हो, नितान्त फरक हो, नातागोता पर्दैन, त्यही भएर एउटाले गर्दा अर्कोलाई अड्काइराख्ने जरुरी थिएन, त्यसले गर्दा उहाँहरू गर्नुभयो। तेस्रो के छ भने उहाँहरूको भनाइ कि त काठमाडौँमै हाम्रो संसदीय अभ्यासमा हामी नबस्ने, पुरै छोडिदिने, यदि काठमाडौँमा बस्ने का संविधान मान्ने, यहाँको सरकार मान्ने, यहाँको विधि व्यवस्था मान्ने हो भने गाउँको जनताले पनि मान्न दिनु पर्यो, म केन्द्रीय सत्ता मान्छु तिमी चाहिँ स्थानीय सत्ता नमान भन्नु त भएन, त्यो त स्थानीय सरकारै हो नि, होइन र संविधान बमोजिम त स्थानीय सरकार हो, अनि आफू चाहिँ केन्द्रीय सरकारका सबै कुरा मान्ने, निर्वाचन आयोगमा दल दर्ता जाने, दर्ता भएन भने रुई कडाई गर्ने, संसदभित्र तपाईँको हरेक भूमिकामा भाग लिने, के भन्छ प्रधानमन्त्रीको निर्वाचनमा पक्ष र विपक्ष देखिने, हरेक कुरा केन्द्रीय सत्तामा सबै कुरा गर्ने तर आफ्नो जनतालाई स्थानीय सत्तामा भाग लिन नदिने, यो दोहोरो चरित्र नराखौँ भनेर उहाँ त्यस्तो गर्नुभयो होला।
तर उहाँ चुनावमा प्रति चुनाव प्रति उहाँ चुनावमा जान इच्छुक भइसकेपछि चुनावमा भाग लिने निर्णय गरिसकेपछि राजपाका नेताहरूसँग फोरमका अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध अलिकति तिक्ततापूर्ण रह्यो होइन पछिल्ला अभिव्यक्तिहरू हेर्दै गयौँ भने हामीले त्यस्तो पाउँछौँ
त्यो सही हो तपाईँले भन्नुभएको तर यस्तो खालको तिक्तता राम्रो होइन किनभने राजनीतिमा त सबैले आफ्नो आफ्नो एजेन्डा बोकेर जाने ठाउँ छ त जनता त जनार्दन हो जनताको बीचमा सबैले आफ्नो आफ्नो एजेन्डा आफ्नो आफ्नो तरिका आफ्नो आफ्नो रूपबाट जान पाउनुपर्छ कसैको पेवा त होइन मधेश कि मेरो मधेसमा तिमी यो लुगा लगाएर किन आयौ मेरो मधेसमा तिमी नसोधिकन किन आयौ भन्ने खालको जुन सोच हो त्यो एक खालको त्यो जमिनदारी जस्तो त्यो चाहिँ राम्रो होइन त्यो चाहिँ यदि कसै कतैलेबाट भएको छ भने त्यो गलत हो त्यस्तो हुनु हुँदैन अझ उपेन यादवजीले त रिपोर्टर्स क्लबमा बाँकी दललाई राजपा लगायत बाँकी दललाई चाहिँ खुल्ला आह्वानै गर्नुभएको थियो आउँ मिलेर निर्वाचनमा जाउँ आउँ सँगै निर्वाचनमा जाउँ निर्वाचन जस्तो अवसरलाई नछोडौँ यो पटक पटक हुने कुरा होइन महिना पछि हुने कुरा होइन भनेर उहाँले पटक पटक भन्नुभएको छ र त्यो तिक्तता चाहिँ छ तर यो तिक्तता निराधार हो यो कसको कुनै अर्थ छैन यो तिक्तताको
अब सँगसँगै हामीले विजय कुमार गच्छदारको पार्टी र उहाँको पनि कुरा गरेनौँ भने अपुरै हुन्छ मधेसको कुरा गर्दा अब मधेसकै राजनीतिक दलहरू मधेसीले अधिकार पाएनन् पछाडि परे भनेर आन्दोलन गरिरहनु भएको छ र त्यही मधेसकै एउटा छोरो विजय कुमार गच्छदार 13 पटक मन्त्री बनेर अहिले सिंहदरबारमा हुनुहुन्छ
म सहमत छु र जसले मधेसीले अधिकार पाएन भन्दैछन् त्यो राजपाभित्र पनि 5 पटक 6 पटक 7 पटक मन्त्री भएकाहरू छन् र जो चाहिँ अलि बढी क्रान्तिकारी गर्दै कुरा गर्दै हिँडेका छन् ऊ पनि मधेसी किताबाटै मन्त्री हुँदा पनि एउटा सिनको नभाँचेको इतिहास पनि हाम्रो सामुन्नेमा छ आफू सञ्चार मन्त्री हुँदा नेपाल टेलिभिजनमा 1 सेकेन्डको मधेश केन्द्रित कार्यक्रम नगर्ने आफू सञ्चार मन्त्री हुँदा सञ्चार मन्त्रालयभित्र खोजी गैर मधेसी मान्छेलाई भर्ना गर्ने
राजकिशोर यादवको कुरा
त्यस्ता पात्रहरू पनि थुप्रै छन् जसले चाहिँ आफू सत्तामा हुँदा चाहिँ गैर मधेसवादी चरित्र देखाउने सत्ताबाट बाहिर निस्केपछि म यो क्रान्तिकारी म यो जोगी मभन्दा राम्रो कोही छैन भन्दै हिँड्ने त्यस्ता द्वैत चरित्रहरू 10 वर्षमा त कति देखियो
किन द्वैत चरित्र आयो फेरि अहिलेकै कुरामा दोहोऱ्यौँ हामी उहाँहरूमा
मैले भने त उहाँहरूको धारणा प्रष्ट छैन उहाँहरूले चाहिँ के लाग्छ भने मैले गरेको सबै ठिक मलाई कसैले देखेको छैन म बाठ हो मैले गरिसकेपछि टुङ्ग्यो भन्ने खालको सोच एक खालको दम्भ उहाँहरूमा छ उहाँहरू के बिर्सिराख्नु भएको छ भने उहाँहरू प्रतिनिधि हो निधिपति होइन भन्ने कुरा उहाँहरू बिर्सिराख्नु भएको छ जसले उहाँहरूलाई सिद्ध्याउँछ एउटा नेतामा जब दम्भ जन्मिन्छ त्यो बिस्तारै त्यो नेता त्यो नेतृत्व त्यो विचार त्यो पार्टी सिद्धेर जान्छ
उहाँहरूले अहिले लिइरहेको मुद्दा अडानमा मधेसी नागरिकको समर्थन सहयोग कतिको पाउन सकिन्छ
खासै छैन जस्तै तपाईँले म उदाहरण बताउँ कि उहाँहरूले कुनै खालको एजेन्डा दलभित्र कसलाई कुन पद दिने कस्तो खालको अवधारणा बनाउने भन्ने कुरामा बाँकी सरकारवालाले नबोलाए पनि भयो तर मधेसको सवालमा उहाँहरू कुनै एजेन्डा राख्नुहुन्छ भने मधेसका बाँकी सरकारवालाहरू मधेसका बुद्धिजीवीहरू मधेसका सञ्चारकर्मीहरू मधेसका पेसाकर्मीहरू र मधेसका अरू सरकारवालाहरू राजनीतिक शक्तिसँग उहाँहरूले संवाद गर्नुपर्थ्यो तर उहाँहरूले के गर्नुहुन्छ भने 6 जना नेता बसेर एउटा निर्णय बनाउने त्यो उनका दललाई पनि पूर्व थाहा नहुने त्यो दलमा पनि छलफल नगर्ने निर्णय भइसकेपछि दलको नेताले उर्दी बाँकी नेताले उर्दी जारी गर्ने
दोस्रो तहको नेताले पनि
थाहा हुँदैन उहाँहरू 6 जना नै आफैमा मधेस हो
6 जना बिचको मन चाहिँ अहिले कतिको मिलिराखेको पाइन्छ
अहिले त बाध्यता पनि हो उहाँहरूको अब तत्कालै छुटिनु भयो भने गाह्रो छ किनभने मधेसमा पहिला उहाँहरू एक्लो खेलाडी हुनुहुन्थ्यो अब चाहिँ मधेसमा धेरै खालका खेलाडीहरू छन् मधेसी किताभित्र पनि थुप्रै राजनीतिक खेलाडीहरू राजनीतिक शक्तिहरू आइसकेको छ त्यही भएर उहाँहरू पनि एउटा प्रजातान्त्रिक सोच प्रजातान्त्रिक चरित्र पार्टीभित्र प्रजातान्त्रिक संस्कारको अभावलाई न्यून गर्दै जानुपर्छ अर्को चाहिँ मधेस मेरो पेवा होइन म त मधेसका सिपाही मात्र हो मधेसका जनताका निमित्त काम गर्ने भनेर मधेसका जनताको जायज मागलाई अगाडि सार्ने राजनीतिक मागलाई बिस्तारै पुरा गर्छु भने हिँड्नु पर्यो तर मधेसी जनताको टाउको गनेर मेरो सीमाङ्कन गरिदेऊ मेरो सङ्ख्या बढाइदेऊ जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधि बढाइदेऊ भन्ने सरकारले चाहिँ आरक्षण लागू गर्दैन मधेसीलाई ठाउँ दिएन भने र यदि मधेसी कोटा निर्धारण भएछ भने बेचेर खाने त्यो कामहरू जुन मिडियाहरूमा पनि आयो कि मधेसी पार्टीबाट गैर मधेसीको सिफारिस भएका कुराहरू मधेसी पार्टीबाट अरू पार्टीमा लागेका गैर मधेसवादी किताका मान्छेहरूको नियुक्तिका कुराहरू र सरकारले चाहिँ संसद बाहेक कार्यपालिका न्यायपालिका र पत्रकारिता क्षेत्रमा गरेका डिस्क्रिमिनेसनका कुराहरूमा उहाँको मौनता लगायतका थुप्रै कुराहरू छन् जुन कुराहरूले उहाँहरूलाई चाहिँ बिस्तारै बिस्तारै उहाँहरूको तेज उहाँहरूको साख उहाँहरूमाथि विश्वास घट्दो क्रममा छ।
अब तपाईँ मधेस क्षेत्रकै जानकार भएको कारणले तपाईँले भनेको कुरा त यथार्थमै छन्, तर कुरा सुन्दै गर्दाखेरि झन्डै आधा घण्टाको हामीले कुराकानी सुन्यौँ भने चाहिँ राष्ट्रिय जनता पार्टी राजपा उसको बारेमा हामीले नकारात्मक कुरा गरिरह जस्तो लागेन तपाईँलाई? यो अहिले भर्खर हामीले 30 मिनटको मात्रै हामीले चाहिँ मूल्याङ्कन गऱ्यौँ भने
सही कुरा भन्नुपर्छ। त्यो कसैको पक्षमा हुन सक्छ, कसैको विपक्षमा हुन सक्छ,
यथार्थता यही नै हो।
सत्य के हो भने राजपाले आजको मितिसम्म तपाईँसँग मैले कुरा गरिराख्दाखेरिको सेकेन्डसम्म एउटा पनि कागजात जनतालाई सार्वजनिक गरेको छैन कि मैले 10 वर्षमा कार्यपालिकामा यो यो काम गरेँ मधेसवादका निमित्त, न्यायपालिकामा यो यो काम गरेँ मधेसवादका निमित्त, पत्रकारितामा मधेसी पत्रकारका निमित्त यो यो काम गरेँ भनेर भन्न सकेको छैन। अर्थात् तपाईँले गरेका कामहरू यदि हामीले थाहा छैन भने तपाईँ जस्तो राजनीतिक दल भएर मधेसमा के भयो, भोलि नहुँदा मधेसमा के हुन्छ भनेर जनताले बुझ्ने हो। जनताले परिणाम चाहिन्छ, जनताको जीवनमा सुधार चाहिन्छ, जनताले विकास हेर्न पाउनुपर्छ, छाम्न पाउनुपर्छ, अनुभव गर्न पाउनुपर्छ। सिद्धान्तले मात्र पेट भर्दैन।
सकियो कुरा हस्, आइदिनु भयो, रेखानी गरिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि।
उहाँ हुनुहुन्थ्यो मधेस मामिलाका जानकार डाक्टर राजेश ऐराज। असार 14 गते हुने चुनावमा मधेसी दलको सहभागिता र चुनावप्रति मधेसी नागरिकको अपेक्षाका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 बजे फेरि आउनेछौं। अहिलेको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।